اب یہاں سے منافقین کی کچھ عادات کا تذکرہ ہے. جی آیت نمبر 56، اللہ سبحانہ تعالیٰ کہتے ہیں وَيَحْلِفُونَ بِاللَّهِ إِنَّهُمْ لَمِنْكُمْ، اور وہ قسمیں کھا کھا کر کہتے ہیں کہ ہم بھی آپ لوگوں کے ساتھ ہیں. کن کے، کون کس سے کھاتے ہیں قسمیں؟ منافقین نبی صلی اللہ علیہ وسلم اور صحابہ کے بیچ میں ہونے کی قسمیں کھاتے ہیں، ہم بھی مسلمان ہیں، آپ ہماری بات کا اعتبار کریں. لیکن اللہ کیا کہتے ہیں؟ وَمَا هُمْ مِنْكُمْ، وہ تم میں سے نہیں، او مسلمانوں حقیقت میں یہ تم میں سے نہیں ہے. وَلَكِنَّهُمْ قَوْمٌ يَفْرَقُونَ، بلکہ اصل میں یہ ڈرے ہوئے لوگ ہیں. یہ کون سا ڈر ہے؟ یہ کس چیز سے ڈر ہے؟ اسلام کے غلبے سے ڈرے ہوئے لوگ ہیں. ان کو خوف ہے کہ اگر ہم نے خود کو مسلمان قرار دے دیا، لوگوں کی نظروں میں ہم مسلمان مشہور ہو گئے، ٹیررسٹ ایکسٹریمسٹ کہلائیں گے، ہماری سینکشنز بند ہو جائیں گی، ہماری سیکیورٹیز چیکنگ بہت زیادہ ہوں گی، لہٰذا یہ اس بات سے خوف زدہ ہے. یعنی دیکھیں، ایسے لگتا ہے کہ اللہ نے ایک بہت بڑا نان مسلم ملکوں میں رہنے والے مسلمانوں کا راز کھول دیا کہ یہ اپنے آپ کو مسلمان ظاہر کرنے سے ڈرے ہوئے ہیں. یہ تو باہر جا کے اپنا حال حلیہ باہر جاتے ہوئے بدل لیتے کہ کہیں لوگوں کو پتہ نہ چل جائے کہ یہ مسلمان ہے. یہ تو اپنی گاڑیوں میں قرآن تک نہیں رکھتے، یہ تو اپنی گاڑیوں میں اپنے حالات میں کوئی ایسی چیز بھی نہیں کرتے کہ جسے کہیں پتہ چلے اسلام ہے. اور پھر آپ دیکھیے کہ ایسے ہی لوگ ہیں جو مسلط پسند ہوتے ہیں، کہتے کیا کہ ہم اسیمیلیٹ کر رہے ہیں، ہم سملر ہونا چاہتے ہیں دوسروں سے. ان کے خوف کی حد کے، اگلی آیت اسی کے ساتھ ہے، لو یجدون ملجان او مغارات، اگر یہ کہیں پالیں کوئی پناہ گاہ یا غار، او مدخلن یا جگہ سر چھپانے کی، لولو الی، تو یہ تو اس کی طرف بھاگ جائے، وہم یجمعون، اور یہ اپنی رسیاں تڑواتے ہیں. کچھ مشکل لفظ ہیں اس کے اندر، اگر آپ دیکھ رہے ہیں. ملجا کا لفظ لام جین حمزہ سے ہے، لجا جائے پناہ کو کہتے ہیں، سر چھپانے کی جگہ کو. مدخلن دخل سے ہے، دال خا لام، داخلے کی جگہ، تہ خانہ مراد ہے، سرونگ، بیسمنٹ. یہ کیا بتایا گیا کہ منافق قابل بھروسہ نہیں ہوتا، اندر سے چھپا ہوتا ہے. مشکل حالات ہوتے ہیں جب دین کا کوئی ایسا تقاضا آتا ہے کہ جس میں ان کو پوچھا جاتا ہے آر یو اویلیبل، تو یہ جا کے کسی جگہ چھپ جاتے ہیں. یا منافق کی ان اویلیبلٹی کی بات ہے کہ ایسے منافق اپنا ایٹیچیوڈ اس طرح کا رکھتے ہیں کہ جب کبھی دین کے کسی کام پر ان کو پوچھا جائے کیا آپ یہ کر سکتے ہیں، تو اس وقت وہ آنکھوں کے سامنے سے ہٹ جاتے ہیں. لوگ ان سے ایکسپیکٹ بھی نہیں کرتے، کیونکہ ان کو پتہ ہے کہ یہ پہلے بھی نہیں کرتے تھے، اب بھی نہیں کرتے، ادھر ادھر بھاگ جاتے ہیں. دوسرا، آپ دیکھیے کہ یہ جو چھپنے والی بات ہے، اس میں وہ بھی اشارہ ہے جس سے پہلے بتایا گیا کہ اپنے آپ کو مسلمان ظاہر نہ کر کے غیروں کے اندر اسیمیلیٹ کر کے رہنا اس لیے پسند کرتے ہیں کہ کہیں لوگوں کو پتہ چل گیا کہ مسلمان ہے تو ہماری چیکنگ ہوگی. جیسے مجھے کئی ایسے لوگ یاد ہیں، بلکہ ہمیں بہت سارے لوگ ایسے مشورے دیتے تھے، اب تو کوئی نہیں دیتا، سب کو پتہ، یہ نہیں مانیں گے، کہ آپ جب سفر کرتے ہیں ٹریولنگ میں، ایئرپورٹس پہ خاص طور پہ، تو آپ اپنا حال حلیہ ویسٹرنائز کریں. میرے ہسبینڈ کو کئی لوگ شروع میں کہتے تھے کہ آپ چلے نہیں ایسے کپڑے پہنتے، آپ کا نہیں دل کرتا، ایئرپورٹ پہ جاتے ہیں تو پہن لیا کریں. بھائی کیوں؟ کہتے پھر چیکنگ کم ہوتی ہے، داڑھی والوں کی چیکنگ ہوتی ہے، پاکستانی کپڑے یا اسلامی کپڑے پہنے ہو تو زیادہ ہوتی ہے. مجھے خود کسی نے کہا کہ آپ کریں 100 دفعہ نقاب، لیکن جب آپ نے ایئرپورٹ سے گزرنا ہوتا ہے سیکیورٹی سے، تو اتار لیا کریں. اس دفعہ میں کہیں جا رہی تھی، جب تو نارملی وہ سامنے کبھی بھی نہیں کہتے دیکھے، تو لیڈی تھی تو مجھے چہرے ہی دیکھنا تھا صرف، اس نے میرا، تو مجھے اندر لے گئی، تو میں نہیں پہچان سکی وہ کون ہوگی، ایسی لگ رہی تھی، گوری تھی یعنی دیکھنے میں. تو جب مجھے وہ کمرے میں اندر لے گئی، میں نے نقاب اتارا، تو مجھے کہتی ہے تمہیں کبھی مشکل نہیں ہوتی، انگلش میں بات ہو رہی تھی، تو میں نے کہا نو. میں نے کہا لیکن تمہیں عجیب لگ رہا ہے یہ؟ کہتی نو نو، مجھے عجیب نہیں لگ رہا. تو میں نے کہا اصل میں، مطلب ظاہر ہے کہ بہت سارے لوگ یہ نہیں کرتے، تو میں بھی دیکھنے میں لگے عجیب. تو مجھے کہتی ہے کہ، میں کہا نہیں، مجھے تو اس سے بہت آنر ملتی ہے. تو میں نے کہا از اینی مسلم ہیئر، یعنی ادھر زیادہ مسلمان گزرتی؟ کہتی نو آئی ایم دا اونلی ون. جب اس نے کہا نا آئی ایم دا اونلی ون، تو میں نے اس کا منہ دیکھا تو وہ عرب مسلم تھی. مجھے تو اتنی اچھی لگی، میں نے کہا ماشاء اللہ ویری گڈ. پھر ہم نے اچھی طرح سے بات کی نا، तो अब वो मेरे से अपने दिल की बात पूछ रही थी कि तुम आती हो जाती हो, तुम्हें मुश्किल नहीं होती। मैंने कहा आज तक कभी इस बात पे तो कोई इशू नहीं बना, अल्हम्दुलिल्लाह, आगे भी अल्लाह बचाए, फितनों से बचाए। तो याद रखिए, ये अपने दिल का जोर होता है, किसी की बला से। लोग फटी हुई पेंटे पहन के चले जाते हैं, कोई नहीं कहता भाई सुई ले लो, सी लो, तुम्हें कपड़े दे दें, काफ़ी पड़े हुए हैं डोनेशन में, तुम ले लो। कभी किसी ने केयर की? कोई कपड़े पहनने भूल जाते हैं, सिर्फ शमीज़ों में आ जाते हैं, कोई रोकता? आप क्यों शर्माते हैं? ये बात है, मुनाफिक छुपता है, हाय किसी के पीछे, हाय किसी के पीछे, हाय किसी के पीछे। अल्लाह कहते हैं इनके दिलों में खुद ही यकीन नहीं है। जिसको खुद अपना यकीन नहीं होगा ना, देखिए जो खिलाड़ी घर से ही जाए ना सोच के कि मैंने हारना है, उसको कभी कोई नहीं जिताएगा। हम मुसलमान घर से ही हार के जाने का सोचते हैं, चूँकि आए मुस्लिम लोग मुझे बातें करेंगे, चूँकि आए चूँके 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 करते रहते हैं। बहुत ही दिलचस्प बात हुई परसों, ये जो हम आए हैं लास्ट ट्रिप में, तो टाइम इस तरह का था कि जब हम बैठे तो उस वक्त असर की नमाज़ पढ़ी, बीच में मगरिब का वक्त आया, चॉइस मौजूद थी कि हम यहाँ आके पढ़ें, फिर लेकिन वो खुतबत शुरू हो जाती है ना, मगरिब पूरी बीच में जाके हमने यहाँ उतरना था, तो इशा का वक्त भी गुजर रहा था। तो मैंने अपने हस्बैंड से कहा इंजॉय चेक करके हैं, पीछे जगह है नमाज की, अगर हो तो हम पूछ लेते हैं, कोई हरज नहीं। और ज़ाहिर है कि नॉन मुस्लिम एयरलाइन थी, फुल फ्लाइट थी। खैर ये गए पीछे, कहते सबसे पीछे जगह है लेकिन साथ ही उनका किचन है, तो मैंने कहा पूछ ले। खैर इन्होंने उनको पूछा तो उसने कहा लेट मी चेक विद माई मैनेजर, वो मैनेजर के पास पूछने के लिए चली गई। हम रिलैक्स थे क्योंकि मगरिब इशा सफ़र में जमा होती है, हमने कहा मिल गई जगह पढ़ लेंगे, लेकिन मेरा दिल था कि पढ़ लें। तो थोड़ी देर हो गई वो सर्विंग करते हुए ना, तो वो औरत घबराई हुई आई, कहती यस यस, यानी तुम पढ़ सकते हो, और फिर कहने लगी कि प्लीज़ फॉरगिव मी, आई थिंक योर टाइम इज़ गोइंग। उसको पता था कि मगरिब का वक्त तंग हो रहा है, तो कहती कि कहीं तुम्हारी नमाज का वक्त तो नहीं जा रहा आगे, तो भूल गई हूँ कि मैं थोड़ी देर लग गई है, मैं आके बता नहीं सकी। तो इनका नोके, फिर ये गए, इन्होंने इतने सुकून से वहाँ नमाज़ पढ़ी, फिर उसके बाद ये आ गए तो मैंने पढ़ी, हु के यहाँ उतरे सुकून से, बल्कि सफ़र में कसर पढ़ ली तो इशा भी कसर हो गई, घर आते तो इतनी लंबी पढ़नी पड़ती। तो याद रखिए कि कभी हार ना माने, तंग ना करें, आप रस्तों में ना खड़े हों, तंग ना करें, अब वहाँ खड़े होकर सलातो तस्बीह ना शुरू कर लें। हम मुसलमान अपने एटीट्यूड अपने रवैयों से क्यों नहीं दिखाते? इसी तरह जब इमिग्रेशन पे तो लेडी थी, तो मैंने उसको देख के निकाब खोल लिया, तो कहती तुमने खुद ही खोल लिया, मैंने तुम्हें भी कहा भी नहीं, मैंने कहा बिकॉज यू आर वुमेन। थोड़ी देर में पीछे से कोई मर्द गुजरा, एक आध गुजरा था, तो मैं कर रही थी, फिर मैंने उसको कहा कि आई एम नॉट बॉदरिंग यू, हम मैं उसको तबलीग करना चाह रही थी कि इस्लाम सिर्फ औरतों के नहीं मर्दों के सामने आने से रोकता है। कहती यस आई नो दिस, डोंट वरी, उनको सब पता है आपका, क्यों वो आपको बातें करते हैं दिल में कि देखो इनका इस्लाम तो कहता है कि युद्दीन आलई हिंद मिन जलाबी बे हिंद, और ये देखो ये ऐसे फिर रही हैं, वो कहता है यहुद्दु मिन अबसारिम, ये आंखें खोल खोल के देख रही हैं, वो आपको अंदर से बातें कर रहे होते हैं, उनको आपका इस्लाम आपसे ज़्यादा पता है। तो अब इज्जत सिर्फ इसमें है कि छुपना नहीं है, कोई गार, कोई जाए पनाह, कोई ऐसी किसी की ढी ढाल मिल जाए, कोई हमें डिफेंड करे, हम किसी का नाम ले लें, इस्लाम में बहुत ताकत है। जिस दिन ये फ़ख्र हमारे अंदर आ गया कि आई एम अ मुस्लिम, आई एम प्राउड टू बी अ मुस्लिम, आप देखेंगे कि उसके बाद कभी फिक्र नहीं होगा। बच्चे देखें कि कभी डरते, बच्चों के अंदर जो सच्चाई होती है ना, ये एक मुसलमान के अंदर होनी चाहिए। बच्चे कहीं खड़े हैं तो नाक बह रहा है तो बह रहे, उनको क्या लगे, बाद वो लॉलीपॉप खा रहे हैं, उसके सारे वो गिर रहे हैं, चूसनी के कतरे गिर रहे हैं, तो आप भी जो मर्जी करें आपको क्या लगे, लोग देखते भी नहीं जिस बारे में आप अपने ऊपर हैं। तो अल्लाह सुब्हानहु तआला कहते हैं कि ऐसे लोग जो हैं ये झूठी कस्में खाकर आपके सामने सच्चा बनना चाहते हैं, लेकिन इनका दिल अंदर से खौफजदा है। यहाँ खौफ को आप लिख लीजिए पीयर प्रेशर, बात ज़्यादा समझ आएगी कि ये पीयर प्रेशर का शिकार हैं, ये अंदर से बेबस हैं, ये मजबूर हैं। बज़ाहर हम समझते हैं ना दीन को छोड़ के बंदा खुश रहता है, खुश कोई नहीं रहता, दिल से कुफर को पसंद नहीं करता मुनाफिक भी, याद रखिए ये जुमला लिखे, मुनाफिक दिल से कुफर को पसंद नहीं करता लेकिन माल और दुनिया की मोहब्बत का शिकार होता है। तो जब वो इस तरह से करता है तो उसको खुशी कोई नहीं हो रही होती, अंदर गिल्ट होता है कि तुम्हारा दीन नहीं, ये क्या बात है, तुम कैसे कर रहे हो, लेकिन बस वो लोगों के हाथों बिका हुआ होता है। तो लिहाजा ऐसे लोगों को अल्लाह ताला कहते हैं कि ये लोग झूठी मूठी बातें कर रहे हैं, ये बेचारगी और जिल्लत के आलम में अपनी ज़िंदगी के दिन पूरे कर रहे हैं, ये चाहते हैं कोई छोटी मोटी पनाह का इनको मिल जाए जहाँ ये इस्लामी हुकूमत से आज़ाद रह सके, कोई ऐसी जगह हो कि ये भाग जाए, किसी की पनाह ले। आप देखिए बाज़ ऐसे ख़राब लोग होते हैं अपने मुल्कों में जुर्म करके नॉन मुस्लिम मुल्कों में आके पनाह ले लेते हैं, क्या बोलते हैं उसको, असाइलम, ये उसकी तरफ भी इशारा है कि बाज़ लोग निफाक ऐसा होता है कि अपने मुल्कों को बदनाम करके गैर मुस्लिम मुल्कों में आकर पनाह लेते हैं, असाइलम के वीज़ों पे आते हैं। और ऐसे कई वाक़यात पिछले साल शायद मैंने जब किया होगा तो سامنے تھے تو شاید ذکر بھی کیا تھا ان آیتوں میں کہ بعض لوگ خود اپنے ملکوں کی برائیاں کرتے ہیں آ کے اور آ کے ان ملکوں میں پناہ لیتے ہیں. اپنے ملکوں میں جھوٹی باتیں کر کر آ کے وہاں گٹر ہے اور بچوں کو خطرہ ہے اور وہاں لڑائی اور جھگڑے, اور بعض لوگ ایسے ہیں کہ مذہب بدل کے آ جاتے ہیں, کسی دوسرے نام کے ساتھ آتے ہیں. تو یاد رکھیے یہ نفاق, اللہ ہم سب کو اس سے بچائے. اب آیت 58 میں اللہ کے نبی صلی اللہ علیہ وسلم پر لگنے والے کچھ الزامات. اللہ اکبر. وَمِنْهُمْ مَنْ يَلْمِزُكَ فِي الصَّدَقَاتِ, اور اے نبی صلی اللہ علیہ وسلم ان میں سے وہ بھی ہیں جو آپ پر الزام لگاتے ہیں. کس بارے میں؟ صدقات کے بارے میں. کیا یہ جملہ آپ نے آسانی سے پڑھ لیا اور سن لیا؟ اللہ کے نبی پر لوگ مالی معاملات میں الزام لگاتے ہیں. سو اسٹرینج. اللہ کا نبی, زاہد, عابد, جس کے دل میں مال کی محبت نہیں ہے, لوگ کیا کہتے تھے؟ کیا ہوا تھا آگے دیکھیے. فَإِنْ أُوتُوا مِنْ خَارَدُوا, تو اگر ان میں سے ان کو کچھ خاطر خواہ دے دیا جائے تو یہ راضی ہو جاتے. وَإِنْ لَمْ يُوتَوْا مِنْهَا, اور اگر ان میں سے ان کو اس قدر نہ دیا جائے یعنی جتنا وہ ایکسپیکٹ کرتے ہیں, اِذَا هُمْ يَسْخَتُونَ, تو فوراً ناراض ہو جاتے ہیں. اگلی آیت ساتھ ہی اس کو لے کے پھر آگے چلتے. وَلَوْ أَنَّهُمْ رَضُوا مَا آتَاهُمُ اللَّهُ وَرَسُولُهُ, اور اگر وہ راضی رہتے اس پر جو کچھ ان کو اللہ نے دیا اور اس ان کے رسول نے. وَقَالُوا حَسْبُنَا اللَّهُ, اور وہ کہتے کہ کافی ہے ہم کو اللہ. سَيُوتِينَ اللَّهُ مِنْ فَضْلِهِ وَرَسُولُهُ, ان قریب اللہ اور اس کے رسول ہمیں پھر بھی اپنے فضل سے نوازتے رہیں گے. تو اِنَّا إِلَى اللَّهِ رَاغِبُونَ, یقیناً ہم اللہ کی طرف رغبت کرنے والے ہیں. تو یہ بہتر ہوتا ہے ان کے حق میں. یہ دونوں آیتوں کو پڑھتے ہوئے ایک واقعہ ہے, یعنی ایک سے زائد واقعات ہے, لیکن دونوں چیزوں کو جمع کر لیتے ہیں کہ نبی صلی اللہ علیہ وسلم جیسا شخص بھی جو مال کی محبت سے آزاد تھا, لوگوں کو ان کے حال حلیے ان کے رہن سہن سے صاف پتہ چل رہا تھا کہ یہ مال کے پجاری نہیں ہے, لیکن اللہ کے نبی پر لوگوں نے مالی معاملات میں خورد برد کا الزام لگایا. حدیث کا واقعہ پڑھ کے سناتی ہوں. ابو سعید الخدری فرماتے ہیں, حضرت علی نے رنگے ہوئے چمڑے میں کچھ سونا جس سے مٹی علیحدہ نہیں کی گئی تھی, یعنی جس کو آپ کہیں کہ پیور گولڈ, بالکل جس کو آپ کہیں کہ ابھی اس کے اندر سے کچھ بھی الگ نہیں کیا تھا, یمن سے نبی صلی اللہ علیہ وسلم کی خدمت میں بھیجا. آپ نے اسے چار آدمیوں, عیینہ بن بدر, اقرو بن حابس, زید الخیل اور القمہ یا عامر بن طفیل کے درمیان تقسیم کر دیا. یعنی اللہ کے نبی کے پاس دین کا کچھ مال تھا, آپ نے وہ مال ان چار لوگوں میں دے دیا جو نیو مسلم تھے. لوگوں کو نہیں پتا تھا کہ یہ مال کدھر گیا, آتا تو دکھا جاتا نہیں دکھا. لہذا ہوا کیا, آپ کے اصحاب میں سے کسی نے کہا اس مال کے تو ہم ان لوگوں سے زیادہ حقدار تھے. آپ صلی اللہ علیہ وسلم کو جب یہ بات معلوم ہوئی تو آپ نے فرمایا, کیا تم لوگوں کو مجھ پر اطمینان نہیں حالانکہ میں آسمان والے کا امین ہوں؟ میرے پاس صبح و شام آسمان کی خبریں آتی ہیں, یعنی تم مجھ پہ شک کرتے ہو کہ میں تمہارا مال کھا جاؤں گا یا میں غلط جگہ پہ لگا دوں گا. ایک آدمی جس کی آنکھیں دھسی ہوئی, رخساروں کی ہڈیاں ابھری ہوئی, پیشانی باہر نکلی ہوئی, داڑھی گھنی اور سر منڈا ہوا تھا, اپنا تہمن پنڈلیوں سے اٹھاتے ہوئے کھڑا ہوا اور کہنے لگا, اللہ اکبر, اس کا جملہ کہتے ہوئے بھی مجھے ڈر لگ رہا ہے کہ اللہ کے رسول اللہ سے ڈریے. یعنی آپ کو ڈانٹ رہا ہے کہ آپ یہ مالی معاملات میں اللہ سے ڈریں. اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا, تیرے لیے بربادی ہو, کیا میں روئے زمین پر اللہ سے سب سے زیادہ ڈرنے کا مستحق نہیں ہوں؟ یعنی آپ نے اس کی بات پہ کہا کہ تمہارا خیال ہے کہ میں اللہ سے نہیں ڈرتا, یعنی اس مال کو میں اپنے ذاتی مفاد پہ لگاتا ہوں, تمہارا خیال ہے کہ دین کے کام پیسے کو میں اپنے کام لاتا ہوں. پھر آپ نے اس کو بد دعا دی. وہ آدمی چلا گیا تو خالد بن ولید نے عرض کیا, یا رسول اللہ, میں اس کی گردن نہ اڑا دوں, مار دوں اس کو, یعنی نبی پہ تہمت لگانے والا تو منافق ہی ہو سکتا ہے نا. آپ نے فرمایا, نہیں, شاید وہ نماز پڑھتا ہو, یعنی نمازی ہے تو چھوڑ دو. خالد کہنے لگے, کتنے ہی نمازی ہیں جو زبان سے ایسی باتیں کہتے ہیں جو ان کے دل میں نہیں ہوتی. ایک ایک جملے پہ غور کیجئے. ये नमाजें हमें नहीं बचाएंगी अगर हमारा अपनी जुबान पे काबू नहीं है। ये जुबान का चस्का होता है सिर्फ, दिल में भी कुछ नहीं होता ये भी बता दूं, लेकिन चस्का, पता नहीं माल किधर जाता है, पता नहीं कौन करता है, कौन लेता है, कौन देता है। अल्लाह के नबी लीडर थे, आपको दीन की ज़रूरियात का ज़्यादा पता था, और ये तो कच्चा सोना था ना। आगे आप पढ़ेंगे सहाबा कराम के पास नबी सल्लल्लाहु अलैहि वसल्लम के बाद कैसरो किसरा के ख़जाने आए, जिसमें से सिर्फ वो कंगन जो हज़रत सुराका बिन मालिक को पहनाए गए वो कितने भारी थे आपको पता है? गालिबन 14 किलो के, किलोज़ में सोने के कंगन थे। और जब हिजरत की राहों में नबी सल्लल्लाहु अलैहि वसल्लम निकले तो मुशरिकीन मक्का ने आपका पीछा किया, कीमत थी 100 ऊँटों की। तो सुराका बिन मालिक ने कहा कि मैं भी चलता हूँ, 100 ऊँटों की कीमत बहुत बड़ी बात है, आज कोई 100 गाड़ियाँ आपको दे तो आप खुश नहीं होंगे। तो ये निकले आपका पीछा करने, लेकिन अल्लाह ताला ने नबी को किसी तरह से बचाना था। जो ही ये करीब आते तो आपका घोड़ा ज़मीन में धंसने लगता। कुछ हालात ऐसे बने कि इनके समझ आ गया कि ये सच्चा नबी है और अल्लाह इसको मेरे हाथ से नुकसान नहीं देगा। तो इन्होंने उस वक़्त इस्लाम कबूल किया, अल्लाह के नबी से कहा कि मैं आपकी ख़बर किसी को नहीं दूंगा, मुझे ये बताएं कि मैं इस्लाम के लिए क्या करूं। तो आपने कहा कि कुछ नहीं करो, बस हमारी ख़बर किसी को ना देना। यानी एक राज है तुम्हारे साथ, ये खुल गया कि हम इधर हैं, सबको तो नहीं पता, ये किसी को ना बताना। सुराका ने कहा मैं ऐसे ही करूँगा, मैं इन रास्तों पर अब किसी को चलने ही नहीं दूंगा कि किसी का शक इधर हो। और साथ ही फिर अल्लाह के नबी ने उस वक़्त उनको खुशखबरी दी कि सुराका तुझे मौत नहीं आएगी जब तक तू किसरा के कंगन नहीं पहनेगा। यानी वो उस दौर में ख़बर दे दी गई जिस वक़्त खुद जान बचा के बेचारे हिजरत कर रहे थे, बिस्तर भी हाथ में नहीं था, कच्ची ज़मीन पे सो रहे हैं। और एक लीडर को पता होता है कि आगे क्या काम होने वाले हैं, कहाँ क्या करने की ज़रूरत है। और ऑप्टिमिज्म देखिए कि जान की लाले पड़े हुए हैं और किसरा के फंसा होने की खबरें। और फिर यही हुआ, सुराका बिन मालिक बड़े धम धड़ल्ले से जीते थे, कहते थे मुझे पता मुझे मौत नहीं आनी। नबी सल्लम की वफ़ात हुई, फिर उसके बाद अबू बकर सिद्दीक का दौर आया, फिर हज़रत उमर का दौर आया, और उसके बाद वाकई जब किसरा यानी ईरान फतह हुआ, उसके ख़जाने जब आए। यानी ये बताने लगी हूँ कि दीन के नाम पे बाज़ दफ़ा इतना माल जमा हो जाता है इंसान ने अपनी ज़िंदगी में देखा सुना नहीं होता, जिसको अपनी ज़ुबान में कह के आंखें खुल जाएँ, लेकिन जिसको अपने माल की परवाह नहीं उसको दीन के माल से क्या सरोकार होगा। जब ख़जाना आया तो वाकई अल्लाह के नबी की वो पेशन गोई पूरी हुई। किसरा जो बादशाह तो उस दौर में सोने के कंगन पहनते थे, तो उसके कंगन आए। हज़रत उमर को ये बात पता थी, माले गनीमत की बाँट तो आप सब पढ़ चुके हैं ना, पीछे आप पढ़ चुके हैं 10वें पारे के शुरू में। लेकिन नबी सल्लल्लाहु अलैहि वसल्लम दुनिया में नहीं अब, लेकिन उनके बोले हुए एक जुमले पे पहले वो कंगन अलग किए गए और कहा कि ये आपके हैं, फिर बाकी माल को बांटा गया। और जब उन्होंने पहने तो कहा कि आज वो खबर सच हो गई। और आपको देखा उसके चंद दिन के बाद सुराका की डेथ हो गई थी, कंगन मिल रहे हैं और साथ ही मर गए, क्या करना है कंगनों को। तो लिहाजा इस हदीस में वही बात मिल रही है कि देखो तुम ऐसी बातें करते हो, नमाजी तो हो बातें कैसी करते हो। सबसे बड़ी चीज़ जिसको मैं और आप काबू करें ना, वो ज़ुबान है। ये ज़ुबान इंसान को जहन्नम की गहराइयों में गिराएगी। हदीस में आता है कि बाज़ दफ़ा इंसान सिर्फ एक कलेमा अपनी ज़ुबान से ऐसा बोलता है जो उसको जहन्नम में गिरा देगा, और बाज़ दफ़ा एक कलेमा इतना अच्छा बोलता है कि जन्नत में ले जाएगा। तो नजा मन समत, हमारी सारी नेकियाँ, ये मैं बहुत बोलती हूँ ना आपके सामने आके, आपको बहुत लगता होगा मैं बड़ी नेक हूँ, अगर मेरी ज़ुबान किसी के बारे में एक गलत जुमला बोल दे, किसी की बेटी, किसी के बेटे, किसी के शौहर, बीवी, कोई इल्ज़ाम, कोई बात, तो मुझे पूरा यकीन होना चाहिए कि ये मेरी थोड़ी बहुत नेकियाँ सब ज़ाया हो जाएंगी। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, मुझे लोगों के दिलों में नक़ब लगाने और इनके पेटों को चाक करने का हुक्म नहीं दिया गया। यानी अब मैं लोगों के दिल नहीं खोल के देख सकता कि किसकी नीयत क्या है, कि मैं अंदर से निकालूं इनका ईमान। अबू सईद कहते हैं जब वो पीठ मोड़े जा रहा था तो आपने उसकी तरफ देखकर फरमाया, इसकी नस्ल से वो लोग पैदा होंगे जो कुरान को मज़े ले लेकर पढ़ेंगे, मगर वो इनके हलक से नीचे नहीं उतरेगा। दीन से इस तरह निकल जाएंगे जैसे तीर कमान से निकल जाता है। अबू सईद कहते हैं मेरा ख्याल है कि आप सल्लम ने यह भी फरमाया कि अगर मैं इस कौम के ज़माने में मौजूद रहा तो कौम समूद की तरह इनको कत्ल कर दूंगा। ये बुखारी की रिवायत आप ख़ुद भी जाके पढ़ लें किताबुल मगाज़ी में। और आपको बताया कि इस शख्स की नस्ल से कौन सा फ़िरका निकला, खारजाइज, ख्वारिज का नाम सुना भाई। ये सब अव्वल दौर के, फिर जो अल्लाह के नबी ने ख़बर दी थी कि इस उम्मत के 73 फ़िरके होंगे और उसमें एक नाजी होगा बाकी नारी हैं, ये उनमें से एक फ़िरका था। लंबी नमाजें पढ़ते थे, इबादत इतनी थी, लेकिन اس شخص کی نسل سے بری نسل آئی تو کیا پتہ چلا، جو مجھے اپنے لیے تو بہت ہی زیادہ ڈرنا ہے. اور آپ سب کو بھی یہی کہوں گی کہ کبھی کسی دیندار جس کو آپ نیکی کا کام کرتے دیکھیں اس کے بارے میں بدگمان نہ ہو. شیطان آپ کو نیکی سے روکنے کے لیے اس سے بدگمان کرتا ہے، وہ نہیں رکتا آپ کا الزام سن کر، آپ رک جاتے ہیں، یہ اللہ کی پکڑ ہوتی ہے. کبھی بھی کسی کو دیکھیں، کسی کے بارے میں سنیں، کوئی آج کے دور میں کوئی نیکی کا کام کر رہا ہے، کوئی فرقہ، کوئی مسلک، کوئی مسجد، کوئی امام، کوئی مفتی، دل کے اندر بھی اس کے لیے خرابی نہ لائیں، ورنہ آپ خود نیکی سے رکیں گے. شیطان جب آپ کو نیکی پہ آتا دیکھتا ہے نا، تو اس پہلے تو آپ کے لیے سستیاں وہ ہوتی ہیں، وہ تو ماشاءاللہ گزر گیا دور، اللہ نے آپ کو استقامت دے دی، پاؤں جم گئے، اللہ جمائے بھی رکھے. لیکن آہستہ آہستہ جب وہ دیکھتا ہے نا کہ آپ کو اس تعلیم میں تو کوئی شک نہیں ہے، پہلے شک ڈالتا ہے، یہ تمہیں ایکسٹریمسٹ نہیں بنا رہے، یہ اتنا تو کوئی دین نہیں، لو ہمارے ابا اماں فلانا چچا تایا پھپھا اور خالہ اور ہمارے ماموں، یہ اتنے نیک تھے تو یہ کوئی نئی نیکی ہے، اس تعلیم پہ شک ڈالتا ہے. جب بندہ اس پہ بھی جم جاتا ہے نا کہ نہیں میں تو ایک ایک لفظ خود پڑھ رہا ہوں مجھے نہیں، پھر اس کے بعد شیطان کا ہر بار دین دینے والے پہ شک ڈالنا ہوتا ہے. آج کے دور میں اللہ کے نبی پہ جو شک، جو حملے ہیں، وہ کس وجہ سے ہے؟ کبھی آپ نے سوچا؟ جتنے بھی اللہ کے نبی پہ پروپیگنڈے ہیں ویسٹرن ماحول میں، وہ ان کو نبی سے کیا لگے؟ نبی تو اتنے ہمبل نائس تھے، انہوں نے تو کبھی کسی سے اونچی آواز میں بات بھی نہیں کی ہوگی، صرف اس وجہ سے کہ مسلمانوں کے لیڈر کو رسوا کر دو. اور جب دین لانے والا رسوا ہے، نعوذ باللہ بقول ان کے، تو دین تو خود ہی پلیوٹ ہو گیا. تو ان آیتوں پہ ہم سب اپنے دل میں یہ نیت کرتے ہیں کہ ہم نے کبھی کوئی بھی، ہماری سوچ ان سے ملتی ہے کہ نہیں، کوئی مسلک ملتا ہے ان کے عقیدے میں بدعت ہے، شرک ہے، وہ کوئی قبروں پہ جاتے ہیں، آپ شک نہ کریں، ورنہ اس کی سزا کیا ہوگی یہ بڑا بڑا لکھ لیں، آپ دین سے رک جائیں گے، کیونکہ اللہ پھر چیک لگا دیتا ہے، ان کو کوئی فرق نہیں پڑتا. اور کئی ایسے لوگ ہیں، اللہ ان کو زندگیاں آج بھی دے، اور پچھلے دور کے بھی گزرے، حق کے عالم تھے، لوگوں نے بدنام کیا، جیلوں میں ڈالا، کوڑے ڈالے، منہ کالا کر کے، آپ کہتے ہیں کہ امام احمد کو کالا منہ کر کے، یعنی ان کے منہ پہ کالخ مل کے، گدے پہ سارے شہر میں چکر لگوایا گیا تھا کہ بولو کہ قرآن مخلوق ہے، کلام نہیں اللہ کا. کہتے تھے وہ بات میں کیوں بولوں جو میں نہیں مانتا. امام مالک، امام بابا، جن کے ناموں پہ آج اتنے بڑے بڑے گروہ ہیں، اللہ نے ان کو انعام دیا ان کے صبر کا، کیا آج لوگ اپنے آپ کو مالکی کہہ رہے ہیں، ہمبلی کہہ رہے ہیں، کیوں کہہ رہے ہیں؟ یہ ان آئمہ کرام کو ان کی ان سچائیوں کا انعام ہے، لیکن جنہوں نے ان کو رسوا کرنا چاہا آج ان کا کوئی نام نہیں. چند دن پہلے بھی سنایا تھا آپ کو کہ جب جیل سے ایک وقت کے امام کا جنازہ نکلا تو پورا شہر ان کے جنازے کے لیے آ گیا. اس وقت خلیفہ نے کہا تھا کہ امام آپ نے تو جیل میں رہتے ہوئے بھی لوگوں کے دل جیت لیے، اور میں حکمران بن کے بھی لوگوں کی محبت نہیں لے سکا. تو اللہ تعالیٰ سے دعا کرتے ہیں کہ ہم سب اپنے آپ کو بہتر طریقے پہ رکھے. پچھلی آیتوں سے بھی اس کا ربط ہے، کیا پڑھا؟ منافقین کے دو ہی غم اور ہم تھے نا، مال کمانا اور اولاد کے کیریئر. چیز اچھی ہے لیکن اس کو زندگی کا گول بنا لیا، چونکہ خود ایسے تھے نا تو انہوں نے اللہ کے نبی کو بھی ایسا سمجھا. عربی زبان کا ایک محاورہ ہے کہ آدمی اپنے جیسا دوسرے کو کرتا ہے، المرء یقیس علی نفسہ، جس کے لیے جو چیز خود اہم ہوتی ہے نا وہ دوسروں کے لیے بھی اہم ہوتی ہے. تو لہٰذا یہاں یہ بات کر کے، اور میں اپنے دل سے اس چیز کو سوچتی ہوں کہ اللہ کے نبی کو جب یہ جملے پہنچے ہوں گے تو آپ کو دکھ کتنا ہوا ہوگا. میرا لے اگر اللہ کے لیے نہیں لوگوں کے لیے کام کر رہے ہوتے تو کہتے پکڑو میری بلا سے، خود کر لو یہ کام، تم کرو تمہاری جان کرے. لیکن آپ دیکھیے کہ جو اللہ کے لیے کرتا ہے نا، وہ نہ تو باتوں سے چھوڑتا ہے اور نہ باتوں سے کرتا ہے. وہ کہتا ہے کہ میں اللہ کی نظروں میں سچا ہوں تو مجھے کسی کی نظروں میں سچا ہونے کی ضرورت نہیں ہے.